यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै टुंगोमा पुर्याउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिनुहुने। विद्युत महसूल बक्यौता भुक्तानी नगरेका कारण काटिएका विभिन्न उद्योगहरूको लाइन पुनः जोड़ियो। सरकारले उपत्यकाका तीन जिल्लामा आजदेखि पोलियो विरूद्धको खोप शुरू गर्दै र इजरायलले गाजाको खान युनिस क्षेत्रमा गरेको आक्रमणमा परि कम्तीमा 84 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्यदलसँग ब्रिफिङ लिँदै चाँडो टुंगोमा पुर्याउनु पर्ने बताउनुभयो। कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका तर्फबाट कार्यदल सदस्य महेश बर्तौला समेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले कार्यदललाई विधेयकमा जति सक्दो चाँडो सहमति जुटाउनु पर्ने बताउनुभयो। छलफलपछि कार्यदल सदस्य बर्तौलाले विधेयकमा सहमति जुटाउन कार्यदलले छिट्टै काम अघि बढ़ाउने भन्दै चाँडै सहमति जुटाउने बताउनुभयो। गत असार 17 गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा टीआरसी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय सहजीकरण कार्यदल गठन भएको थियो। कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, एमालेका तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका नेता जनार्दन शर्मा सदस्य रहनु भएको छ। कार्यदललाई विधेयकमा छलफल गरेर टुंग्याउन बाँकी विषय सहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यदेश दिएको थियो। विद्युत महसूल बक्यौता भुक्तानी नगरेका कारण काटिएका विभिन्न उद्योगहरूको लाइन पुनः जोड़िएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको हिजोको बैठकले शर्तसहित विद्युत लाइन जोड़ने निर्णय गरेको हो। संचालक समितिका अध्यक्ष समेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले उद्योगमा काटिएका लाइन पुनः जडान गरिएको बताउनुभयो। प्राधिकरण संचालक समितिले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत भुक्तानी नगरेमा पुनः बक्यौता असूल गर्न कार्यवाही अगाडि बढ़ाउने गरी विद्युत नियमन आयोगको निर्देशन अनुसार उद्योगहरूको विद्युत लाइन जोड्ने निर्णय गरेको हो। उद्योगहरूले विद्युत महसूलको बक्यौता नतिरेपछि गत असार 25 गतेदेखि रिलायन्स स्पिनिङ मिल, खोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटिएको थियो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत बक्यौता उठाइने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युतको बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गर्नुभयो। यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आए जस्तो कुनै मतभेद नरहेको पनि उहाँले स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा डेंगी रोग नियन्त्रण तथा रोकथामको लागि जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ। बैठकमा सांसदहरू कुसुम देवी थापा, सपना राज भण्डारी, सीता मेजार र लीलादेवी बोखिम लिम्बुको समर्थनमा सांसद प्रतिमा गौतमले जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो। जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुहुँदै सांसद प्रतिमा गौतमले देशैभर डेंगीको प्रकोप तीव्र रूपमा फैलिरहेको र गम्भीर जनस्वास्थ्य संकट उत्पन्न भएको बताउनुभयो। सांसद गौतमले स्वास्थ्य संस्थाहरूमा गम्भीर अवस्थाका डेंगी संक्रमितहरूको संख्या बढ़दै जाँदा समाजमा डर र त्रास बढ़दै गएकाले यसको प्रभावकारी नियन्त्रण र रोकथामको लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो। प्रस्तावमाथिको छलफलमा भाग लिने सांसदहरूले डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा प्रणाली विस्तार गर्न र आम नागरिकमा जनचेतना बढ़ाउन आवश्यक रहेको बताउनुभयो। सांसदहरूले डेंगी संक्रमण 73 जिल्लामा फैलिएकाले तीनै तहका सरकारले उच्च सक्रियता र संवेदनशील भएर रोकथाम तथा नियन्त्रणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रणका लागि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा कार्यदल गठन गरी सबै प्रदेश र स्थानीय तहमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको बताउनुभयो। स्वास्थ्य मन्त्री पौडेलले निजी तथा सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मीहरूलाई संक्रमणको उपचारका बारे अभिमुखीकरण गरिएको अस्पतालहरूमा डेंगी किट वितरण तथा संक्रमण उच्च रहेका जिल्लाबाट बिरामीहरूको रिक्त नमूना संकलन गरी संक्रमणको प्रजातिबारे अध्ययन भइरहेको पनि बताउनुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भनी राख्नु भएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले कर्जामा सहज पहुँच वृद्धि गर्न र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई सुरक्षित आर्थिक कारोबारलाई विस्तार गर्न विधेयक संशोधन आवश्यक रहेको बताउनुभयो। यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले संसदमा सांसदले नै बिचौलियालाई घुस दिएको प्रकरणको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिएको बताउनुभयो। बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री लेखकले पूर्व भूमि सुधार सहायक मन्त्री रामचन्द्र रायको हत्यामा संलग्न व्यक्तिको पहिचान र अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको प्राविधिक जनशक्ति सहितको टोलीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताउनुभयो।
पूर्व भूमि सुधार सहायक मन्त्री अन्दाजी वर्ष 80 रामचन्द्र राय आफ्नै घरमा मृत अवस्थामा फेला परेको सूचनाका आधारमा तत्काल प्रहरी टोली घटनास्थलमा परिचालन गरियो। थप अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट सिनियर अफिसरको नेतृत्वमा प्राविधिक जनशक्ति सहितको टोली काठमाडौँबाट घटनास्थलतर्फ परिचालन भइसकेको छ र यो घटनाको सूक्ष्म रूपले अनुसन्धान अध्ययन गर्ने काम भइराखेको छ। सामान्य सभामुख महोदय, अर्को विषय, यहाँ सम्मानित सदनमा माननीय सदस्यज्यू एकजनाले मैले आफ्नो छोराको सर्टिफिकेटको सन्दर्भमा बिचौलियालाई घुस दिएको कुरा उठाउनु भएको छ। मैले प्रहरीलाई उक्त घटनाको तत्काल चाहिँ त छानबिन गर्नका निमित्त आवश्यक निर्देशन दिइसकिएको छ।
गृहमन्त्री लेखकले यस वर्षको मनसून शुरू भएपछि प्राकृतिक विपदका घटनामा परि 130 जनाको मृत्यु भएको र 40 जना अझै विपत्ता रहेको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री लेखकले हालसम्म बाढ़ी पहिरोका कारण 4,000 भन्दा बढ़ी परिवार विस्थापित भएको र 1,059 परिवारलाई सुरक्षित स्थानमा सारिएको पनि बताउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले सरकारले चालू खर्च घटाउँदै बजेटलाई उत्पादन र रोजगारीसँग जोड़नुपर्ने सार्वजनिक प्रशासनलाई चुस्त दुरूस्त बनाई भ्रष्टाचार मुक्त बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले कैलालीको धनगढ़ीमा अस्पताल बनाउने भनेर स्थानीय निकायमा झुटो विवरण पेश गरी चर्च बनाउनेलाई कार्यवाहीको दायरामा ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले भ्रष्टाचारका फाइल खोली दोषीलाई कड़ा कार्यवाही गर्नुपर्ने, बाढ़ी पहिरोका कारण अवरूद्ध भएका सड़क, भत्किएका पुललाई तत्काल पुनर्निर्माण गरी यात्रालाई सहज बनाउन सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 13 गते आइतबार बस्नेछ। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा नियुक्त हुनुभएको छ। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई हिजो नियुक्त गर्नुभएको हो। कांग्रेस र एमाले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मा समक्ष हिजो दावी पेश भएको थियो। मुख्यमन्त्रीको शपथ ग्रहण आजका लागि तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ पनि आज हुने भएको छ। बुटोल स्थित प्रदेश प्रमुखको कार्यालयमा आजका लागि शपथ ग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलवासेले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन हिजोदेखि शुरू भएको छ। विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विशेष अधिवेशन आह्वान सम्बन्धीको पत्र पढेर सुनाउनुभयो। यस्तै सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता अकल रावलले साउन 6 गते बसेको मन्त्री परिषदको बैठकले मन्त्रालयको संख्या 10 घटाएर 7 कायम गर्ने निर्णय गरे बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकार पूर्ण स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको हिजो बसेको बैठकमा मन्त्री गुरूङले मीडिया काउन्सिललाई स्वायत्त निकायका रूपमा रहने गरी कानून बनाइने बताउनुभयो। मन्त्री गुरूङले सरकारले ल्याएको मीडिया काउन्सिल विधेयकले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई प्रवर्धन गर्ने बताउनुभयो। बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, नारायण काजी श्रेष्ठ, भगवती नेउपाने, बेदुराम भूषालले सिंगो पत्रकारिता क्षेत्रलाई नियमन गर्ने संस्थाका रूपमा मीडिया काउन्सिल गठन गर्न सरकारले ल्याएको विधेयकले संचार माध्यमलाई थप व्यवस्थित र जिम्मेवार बनाउन सहयोग पुर्याउने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले अध्यागमन सम्बन्धी ऐन कानून निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। हिजो अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन नियम कार्यविधि र नियमावली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिनुभएको हो। वहाँले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रिया अघि बढ़ाउन पनि निर्देशन दिनुभयो। मानव बेचबिखनका गतिविधिमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित हुन् भन्दै वहाँले यदि कुनै कर्मचारीलाई दोषी पाइएमा कड़ा कार्यवाही हुने चेतावनी दिनुभयो। मदन पुरस्कार गुठीले मदन पुरस्कार 2080 लागि 5 कृति छनौट गरेको छ। गुठीले हिजो 2080 सालमा प्रकाशित भएका विभिन्न 304 पुस्तक मध्ये 5 कृति छनौट गरी सार्वजनिक गरेको हो। गुठीले भक्त स्याङतानको डम्फूको आत्मालाप, मोहन मैनालीको मुकाम रणमैदान, जीवन छेत्रीको नुन तेल, भावेश भुमरी र प्रणिता, चामलिङको भावलिपि र रोशन थापा नीरवको सन्त्रासका 60 दिनलाई उत्कृष्ट कृतिमा छनौट गरेको छ। छनौट भएका 5 मध्ये सबैभन्दा बढ़ी उत्कृष्ट कृतिले 2080 सालको मदन पुरस्कार प्राप्त गर्नेछ। आगोको धुवाले निसासिएर जुम्लामा 2 मृत्यु भएको छ। सुत्केरीलाई सेक्न बालेको आगोको धुवाले निसासिएर पातारासी गाउँपालिका 4/11 दिनकी सुत्केरी 22 मायालक्ष्मी महतरा र उनकी बहिनी नाता पर्ने 19 जुनमाया रोकायाको मृत्यु भएको हो। चन्दननाथ नगरपालिकाको काले खोलीमा बस्दै आएका उनीहरू आगोको धुवाले निसासिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब परीक्षक छेदीलाल कामतीले जानकारी दिनुभयो। मनसुनी वर्षाका कारण आएको बाढ़ी पहिरो लगायत विपदमा परि गत जेठदेखि हालसम्म 133 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा 145 जना घाइते भएका छन् भने सिमलताल घटना बाहेक 7 जना बेपत्ता भएका छन्। लगातारको वर्षाले आएको बाढ़ी र पहिरोका कारण कर्णालीको यातायात सेवा अवरूद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरा सुन्दरी 1 छलगाडमा खोलामा पानी बढ़ेका कारण यातायात सेवा ठप्प भएको छ। त्यस्तै त्रिपुरा सुन्दरी नगरपालिका 5 साङ्ले खोलामा पहिरोका कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन्। त्रिपुरा सुन्दरी 9 चुङ्गार्डमा ट्रक फस्न गएपछि यातायात सेवा ठप्प भएको छ भने भेरी करिडोरकै रूकुम पश्चिमको 8 बेसकोट 6 रिजीगारमा खोलामा पानी बढ़ेपछि आवत जावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। भित्री सड़क अन्तर्गत रूकुम पश्चिमको मुसिकोट 3 माझमीमा पहिरो गएका कारण अवरूद्ध भएको प्रहरीको भनाई छ। त्यस्तै बाफीकोट गाउँपालिका 3-4 बीचमा रहेको छिनखेत पिपल जोड्ने सड़क खोलामा पानी बढ़ेका कारण सड़क अवरूद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत खारपुरनाथ 1 सुनखडादेखि लालुबगरसम्म सुक्खा पहिरोका कारण यातायात सेवा अवरूद्ध भएको छ। यस्तै सिद्धार्थ राजमार्गको तानसेन बुटोल सड़क खण्डको हिउँदे खोला नजिक सड़क भाँसिएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। पानी पर्नासाथ सड़क भाँसिन थालेपछि हिजो बेलुका 7 बजेदेखि बिहान 6 बजेसम्म दैनिक 11 घण्टा सवारी आवागमनमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो। भासिएर राजमार्ग पूर्ण रूपमा सञ्चालन हुन नसक्दा पाल्पा बुटोलसँगै सुनौली पोखरा र गुल्मी अर्घाखाँची बागलुङसम्मको यात्रा गर्ने यात्रु समस्यामा परेका छन्। सरकारले देशभरका एम्बुलेन्सको रंग साइरन र अन्य संकेतमा एकरूपता ल्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। खानेपानी मन्त्री प्रदीप यादवले जनतामा सृजित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। मन्त्री यादवले हिजो काठमाण्डु स्थित नेपाल खानेपानी संस्थान पुगेर संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो। काठमाण्डुमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका 3 जिल्लामा आजदेखि शनिबारसम्म पोलियो विरूद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ। काठमाण्डुको टुकुचा खोला र बागमती नदीको संगम स्थलबाट गत जेठ 13 गते संकलन गरिएको ढलको पानी निरीक्षण गर्दा पोलियो भाइरस देखा परेको थियो। पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका 3 जिल्लामा विशेष पोलियो खोप अभियान शुरू गर्न लागेको हो। यसैबीच परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर विवेक कुमार लालले पोलियो खोप अभियानमा काठमाण्डु ललितपुर र भक्तपुर जिल्लाका जन्मेदेखि 5 वर्ष मुनिका सम्पूर्ण बाल बालिकालाई खोप लगाइने बताउनुभयो। उहाँले नियमित खोपमा पोलियो खोप दिएको भए पनि विशेष अभियानमा आफ्ना बाल बालिकालाई अनिवार्य रूपमा पोलियो विरूद्धको खोप लगाउनुपर्ने बताउनुभयो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले काठमाण्डु भक्तपुर र ललितपुरका जन्मेदेखि 5 वर्षसम्मका बाल बालिकालाई घरमा गएर पोलियो विरूद्धको खोप दिइने जानकारी गराउनुभयो। साउन 9 12 गतेसम्म पोलियो विरूद्ध खोप अभियान सञ्चालन गर्ने भएकाले 5 वर्षसम्मका सबै बाल बालिकालाई खोप लगाउन खोप केन्द्रमा लैजानुपर्ने बताउनुभयो। विश्व स्वास्थ्य संगठनले नेपाललाई 10 वर्ष अघि नै पोलियो मुक्त घोषणा गरेको थियो। डिभिजन वन कार्यालय बर्दियाले थारू जातिको संस्कृतिसँग जोड़िएको तराईको रैथाने लोपोन्मुख वनस्पति महुवाको संरक्षण अभियान शुरू गरेको छ। बर्दियाबाट संवाददाता यज्ञ प्रसाद सापकोटाको रिपोर्ट।
बर्दियामा महुवा संरक्षण अभियान शुरू गरिएको छ। महुवा संरक्षणका लागि डिभिजन वन कार्यालय बर्दियाले गुलरिया नगरपालिका वडा नम्बर 5 बालापुरमा महुवा रोपिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले बताउनुभयो।
अतिक्रमण भएको क्षेत्रलाई समेत कभर गरेर 1.3 हेक्टरमा महुवा जातिकै बिरुवाहरू हामीले यहाँ रोपण गरेका छौँ। यहाँ 2074 बिरुवाहरू रोपण भएका छन्। यो टोटल वृक्षारोपण गरेको 500 मिटर क्षेत्र यो पेरिमिटरको छ, जसलाई फेन्सिङ गरेका छौँ ताकि संरक्षणमा सहज होस् भन्ने उद्देश्यका साथ हामीले हामीले थारू सहितको वृक्षारोपण कार्यक्रमहरू गरेका छौँ।
थारू संस्कृतिमा महुवाबाट बनेको रक्सीलाई विशेष रूपमा लिइने गरेको छ। महुवाको वृक्षारोपणले स्थानीयहरूमा उत्साह र खुसी छाएको थारू सामुदायिक वनका अध्यक्ष तिहार बहादुर चौधरीले बताउनुभयो।
पुर्खादेखि महुवाको रक्सीहरू बनाउने, महुवा चाहिँ एकदम महत्व चिज, औषधिमा पनि काम लाग्ने, त्यसको फलहरू जराहरू काम लाग्ने गर्दा महुवा हामी रोपेका छौँ।
उत्पादन शुरू भएपछि आर्थिक उपार्जन पनि हुने, यसबाट उत्पादित रक्सीलाई ब्रान्डिङ गरेर निर्यात पनि गर्न सकिने प्रचुर सम्भावना रहेको छ। महुवा औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो, तर पछिल्लो समयमा यसको अध्ययन र अनुसन्धान नहुँदा रक्सी बनाउनका लागि मात्र प्रयोग गरेको पाइन्छ। यज्ञ प्रसाद सापकोटा बर्दिया।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको खान युनिस क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 84 जनाको मृत्यु भएको छ। हिजो भएको आक्रमणमा परि 329 जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच गाजामा कार्यरत एक अमेरिकन चिकित्सकले इजरायली सेनाका स्नाइपरहरूले एक भन्दा बढ़ी बाल बालिकाको ज्यान जाने गरी उनीहरूलाई निशाना बनाई गोली हान्ने गरेका आरोप लगाएको छ। इजरायली सेनासँगै समन्वय गरेर गाजा क्षेत्रमा भ्रमण गरिरहेका राष्ट्रसंघीय प्रतिनिधिमाथि नै इजरायली सेनाले गरेको आक्रमणको पनि जवाब दिन राष्ट्रसंघीय मिशन यूएनआरडब्ल्यूएले निर्देशन दिएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताउनु भएको छ। अर्थ मन्त्रालयमा मंगलबार इकोनोमिक मीडिया एसोसिएशन नेपाल इमान कार्यसमितिका पदाधिकारीहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल उकास्ने गरी काम गर्ने बताउनुभयो। अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकले सरकारका नीति र वित्त नीतिको ध्येयअनुसार नै मौद्रिक नीति ल्याउने भएकाले त्यसमा सरकारले हस्तक्षेप गर्न नपर्ने पनि छलफलका क्रममा उल्लेख गर्नुभयो। गत आर्थिक वर्षमा नेपालबाट 17 खर्ब 45 अर्ब रूपियाँ भन्दा बढ़ीको वैदेशिक व्यापार भएकोमा 14 खर्ब 40 अर्ब रूपियाँ भन्दा बढ़ी घाटा बेहोर्नु परेको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापार घाटाको तथ्याङ्क अनुसार 15 खर्ब 92 अर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात भएको देखिएको छ भने सो अवधिमा 1 खर्ब 52 अर्ब रूपियाँ बराबरको मात्रै निर्यात गरेको पाइएको छ। गत आर्थिक वर्षमा सबैभन्दा धेरै भारतसँग व्यापार घाटा देखिएको छ। भारतबाट 9 खर्ब 96 अर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात हुँदा 1 खर्ब 3 अर्ब रूपियाँ बराबर मात्रै निर्यात भएको पाइएको छ, जसबाट भारतसँगको कुल व्यापार घाटा 8 खर्ब 93 अर्ब रूपियाँ बराबर रहेको छ। यस्तै अर्को छिमेकी मुलुक चीनसँग 2 खर्ब 96 अर्ब रूपियाँ बराबर व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षमा चीनबाट 2 खर्ब 98 अर्ब रूपियाँ बराबरको वस्तु आयात हुँदा करिब 26 अर्ब रूपियाँ बराबरको मात्रै निर्यात भएको पाइएको छ। शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार 75 अंक भन्दा बढ़ीले बढ़ेको छ। मंगलबार नेप्से 75.33 अंकले बढ़ेर 2563.43 बिन्दुमा पुगेको छ। मंगलबार 14 अर्ब 11 करोड़ रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपाल काबा U20 महिला भलिबल च्याम्पियनशीपमा तेस्रो भएको छ। मालदिव्सको मालेमा भएको खेलमा नेपाल किर्गिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएपछि नेपाल सेमी फाइनलमा रोकिएको थियो। त्यसपछि नेपालले आयोजक मालदिवसँग तेस्रो स्थानको लागि खेल्ने मौका पाएको थियो। तेस्रो स्थानका लागि मंगलबार भएको खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोलीलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। नेपालले पहिलो सेट 25-15 जितेको थियो, दोस्रो सेट 25-10 र तेस्रो सेट 25-14 जित्यो। पहिलो सेमी फाइनलमा श्रीलंकाले आयोजक मालदिव्सलाई 3-0 सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। मनाङ मक्स्याती क्लबले ललित स्मृति एन्फा U18 युथ लीगमा जावलाखेल युथ क्लब विरूद्ध 1-0 कठिन जित निकालेको छ। साद्दो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मंगलबार दोस्रो हाफको शुरूआतमै सुजल डंगोलले गरेको 1 गोल मात्र मनाङलाई जित दिलाउन पर्याप्त बन्यो। जितसँगै 3 खेलमा 9 अंक जोडेको मनाङ शीर्ष स्थानमा उक्लिएको छ। पराजित जावलाखेलको समान खेलबाट 2 अंक छ। मंगलबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोलरहित बराबरीमा रोकिएका थिए। युएलआई पराजित गर्दै पाकिस्तानले एसिसी महिला एसिया कपको सेमी फाइनल सम्भावना बलियो बनाएको छ। मंगलबार समोचनको अन्तिम खेलमा पाकिस्तानले 9 विकेटको जित हासिल गरेको हो। जितसँगै दोस्रो स्थानमा रहेको पाकिस्तानले 4 अङ्क जोडेको छ। शीर्ष स्थानमा रहेको भारतको पनि समान 4 अङ्क रहेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरहे कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 98 मिलिमिटर, सापेक्षिक आर्द्रता 24.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:23 भयो भने सूर्यास्त भरे साँझ 6:58 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै टुंगोमा पुर्याउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त। लुम्बिनीका मुख्यमन्त्री चेत नारायण आचार्यले आज शपथ लिनुहुने। विद्युत महसूल बक्यौता भुक्तानी नगरेका कारण काटिएका विभिन्न उद्योगहरूको लाइन पुनः जोड़ियो। सरकारले उपत्यका 3 जिल्लामा आजदेखि पोलियो विरूद्धको खोप शुरू गर्दै र इजरायलले गाजाको खान युनिस क्षेत्रमा गरेको आक्रमणमा परि कम्तीमा 84 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।